وائس آف امریکہ واشنگٹن کے جہاں رنگ میں خوش آمدید. میں ہوں آپ کی میزبان نفیسہ ہود بھائی. ہم جہاں رنگ امریکہ کے نو منتخب صدر ڈونلڈ ٹرمپ کی کل نیو یارک میں ہونے والی پریس کانفرنس کی خبر سے شروع کریں گے جس میں ٹرمپ اور میڈیا کے بیچ سخت تلخی دیکھنے میں آئی. آگے چل کر ہم افغانستان میں اغوا شدہ امریکی پروفیسرز کی جاری کردہ اپیل, پاکستان کے بھارتی میزائل پروگرام پر اعتراض, اور آخر میں سپریم کورٹ کے پاناما انکشافات پر تبصرے پر بات کریں گے. اور ہمارا پہلا موضوع ہوگا یہاں امریکہ میں جو ڈونلڈ ٹرمپ نے پریس کانفرنس کی, اور اس سلسلے میں ہمیں جوائن کریں گے ڈیموکریٹک پارٹی کے عہدیدار ملک ندیم عابد جو نیو یارک میں ہوتے ہیں اور ہلری کلنٹن کے حامی ہیں, اور ان کے ساتھ ہوں گے طلعت رشید جو ریپبلکن پارٹی کے حامی ہیں اور ڈونلڈ ٹرمپ کے بھی حامی ہیں. اس سلسلے میں ہماری ساتھی نیلوفر مغل نے ایک رپورٹ بھی تیار کی ہے. جیسا کہ آپ لوگ جانتے ہیں کہ ٹرمپ اور روس کے جو قریبی تعلقات ہیں اس پر اس وقت بڑی بحث چل رہی ہے امریکہ میں, اور اس سلسلے میں ہم آپ کو رپورٹ سناتے ہیں اور اس کے بعد بات کرتے ہیں.
روس نے امریکی انٹیلیجنس کے ان دعووں کو مسترد کیا ہے کہ اس نے امریکی صدارتی انتخابات میں مداخلت کی جن میں ڈونلڈ ٹرمپ کامیاب ہوئے, اور ترجمان نے کہا کہ ان کے ملک پر امریکی تعزیرات عائد کرنے کا مجوزہ منصوبہ دونوں ملکوں کے درمیان تعلقات کو مزید نقصان پہنچانے کی ایک کوشش ہے. دمیتری پیسکوف نے کہا کہ یہ تحریک مذاکرات بند کرنے کی ایک اور کوشش ہے. ترجمان نے کہا کہ روس کے خلاف الزامات بے بنیاد اور بچگانا ہیں. وہ کہہ رہے ہیں کہ حقیقت میں ہم ابھی تک یہ نہیں جانتے کہ وہ ڈیٹا کیا ہے جو ان لوگوں کے پاس ہے جنہوں نے اس طرح کے الزامات لگائے ہیں. ہم ابھی بھی ماسکو کی کسی بھی طرح کی مداخلت کی سختی سے تردید کرتے ہیں اور ان تمام الزامات کو مسترد کرتے ہیں کہ روسی عہدیدار یا ادارے کسی بھی ہیکر حملوں میں ملوث ہو سکتے ہیں. ہم ان الزامات کی وجہ سے شدید پریشان ہیں. رائٹرز کی اطلاع کے مطابق سینیٹرز جان میکین, بین کارڈن اور رابرٹ مینینڈیز روس پر جامع پابندیاں عائد کرنے کے ایک بل کی تیاری کر رہے ہیں. امریکی انٹیلیجنس اداروں نے جمعے کے روز کہا تھا کہ انہیں بھرپور اعتماد ہے کہ روس کے صدر ولادیمیر پوٹن نے ایک مہم کا حکم دیا تھا جس کا مقصد امریکی انتخابات میں ڈیموکریٹس کی مہم کو کمزور کرنا تھا. پیسکوف کا کہنا ہے کہ روس ان تمام الزامات کی سختی سے تردید کرتا ہے کہ وہ ڈیموکریٹک نیشنل کمیٹی کے کمپیوٹر سے ہزاروں کی تعداد میں ای میلز ہیک کرنے کا ذمہ دار ہے اور دستاویز لیک کرنے والے گروپ وکی لیکس کے ذریعے جاری کیے ہیں. نیلوفر مغل, وائس آف امریکہ, واشنگٹن.
جی, اس وقت ہمیں طلعت رشید نے جوائن کیا ہے, ریپبلکن پارٹی کے حامی ہیں, ڈونلڈ ٹرمپ کے حامی ہیں اور شکاگو میں ہیں. اور طلعت رشید, آپ کو خوش آمدید.
خوش آمدید, شکریہ بہت بہت.
تو کل تو میڈیا میں آپ نے یہ بڑی پریس کانفرنس دیکھی ہوگی جس میں ڈونلڈ ٹرمپ اور میڈیا کے بیچ بڑی تلخ باتیں ہوئیں. ابھی ہم نے جو آپ کو رپورٹ سنائی اس میں روس نے تو تردید کر دی ہے کہ انہوں نے امریکی انتخابی مہم میں مداخلت نہیں کی تھی, لیکن آپ بھی جانتے ہیں کہ یہ جو ہے شیڈو, یہ سایہ ابھی تک ٹرمپ پر ہے کہ وہ روس کی مدد سے انتخابات جیتے ہیں. اس سلسلے میں بتائیے کہ کل کی جو پریس کانفرنس ہوئی اور میڈیا نے جس طرح سے سوالات کیے ٹرمپ سے, اس کے بارے میں آپ کی کیا رائے ہے؟
دیکھیں, میں اس سلسلے میں یہی کہوں گا کہ ٹرمپ کے جو رشیا کے تعلقات ہیں وہ بزنس لیول پہ تو پہلے سے تھے, لیکن جہاں تک تعلق ہے کہ الیکشن میں مداخلت کا, تو کسی نے کوئی بھی سالڈ پروف نہیں دیا. یہ سب جو بھی باتیں ہیں, چمگوئیاں ہیں, اس کی کوئی بھی کسی نے ٹریل نہیں بتائی. انہوں نے یہ کہا ہے کہ جی ہیکنگ ہوئی ہے ای میلز, اس کی وجہ سے ڈونلڈ ٹرمپ کو الیکشن میں فائدہ ہوا ہے. حالانکہ یہ بات درست نہیں ہے, کیونکہ ڈونلڈ ٹرمپ تو ویسے ہی شروع سے ہی اپنے جیتے رہے ہیں پرائمری میں بھی اور دوسرے بھی, سوائے سی این این کے. سی این این کی نیوز کی ڈونلڈ ٹرمپ کی بہت مخالفت کی تھی, اسی وجہ سے کل آپ نے دیکھا ہوگا کہ سی این این کے کارسپونڈنٹس کو ڈونلڈ ٹرمپ نے فیک نیوز میڈیا کہا, اور سی این این نے جیسے آپ نے دیکھا ہوگا الیکشن کے دن بھی رات کو ہم دیکھ رہے تھے, انہوں نے ڈونلڈ ٹرمپ کو بالکل نیچا دکھایا تھا کہ نہیں وہ ہیلری جیت رہی ہے اور یہ ہار رہے ہیں. تو اس وجہ سے ظاہر ہے ڈونلڈ ٹرمپ کو بھی تو غصہ تو ہے, اور وہ ابھی وہ بتا رہے ہیں کہ یو نو ہی از اے پریزیڈنٹ اینڈ جو بھی وہ کریں گے وہ جو ان کی مرضی میں آئے گا وہ کریں گے. یہ ڈونلڈ ٹرمپ.
ہاں, لیکن آپ بھی جانتے ہیں کہ ایک صدر کا میڈیا کے ساتھ اچھے تعلقات رکھنا انتہائی اہم ہوتا ہے, کیونکہ یہ تو ابھی تو ان کی پریزیڈنسی شروع ہی نہیں ہوئی ہے, اور ابھی سے ہی ہم نے جس طرح کی لڑائیاں دیکھیں اور الفاظ کے کا تبادلہ دیکھا, یہ اچھا شگون نہیں ہے. اس سلسلے میں بتائیے کہ ٹرمپ ٹیم کوئی کام کر رہی ہے تاکہ میڈیا کے ساتھ تعلقات بہتر کیے جائیں.
جی جی, کل میرا انٹرویو تھا سی بی ایس پہ, انہوں نے مجھے اسٹوڈیو میں بلایا تھا اور بالکل یہی سوال انہوں نے پوچھے تھے کہ ڈونلڈ ٹرمپ کو میڈیا سے کیسے بیہیو کرنا چاہیے. تو میں نے ان سے یہ کہا تھا کہ ڈونلڈ ٹرمپ جو ہیں ابھی یہ نئے ہیں, یہ پہلی دفعہ میڈیا کو فیس کر رہے ہیں, زیادہ تر ہی بلیوز ان ٹویٹر, کیونکہ ڈونلڈ ٹرمپ اور ان کے ایگزیکٹو ڈائریکٹر بھی تھے میرے ساتھ جو شکاگو میں الینوائے کے ہیں, وہ بھی یہ کہہ رہے تھے کہ ڈونلڈ ٹرمپ جو ہے وہ کوشش کریں گے کہ میڈیا کو اسٹریم لائن کریں, اور ان کو صرف یہ خطرہ ہے کہ جو بھی ڈونلڈ ٹرمپ جو بھی بات کرتے ہیں میڈیا اس کی بات کو توڑ موڑ کے پیش کرتا ہے, اس سے وہ بالکل مطمئن نہیں ہے, اور اس لیے وہ ٹویٹر کا سہارا لیتے ہیں تاکہ ان سے کوئی ایسے ڈیپینڈنس یا یو نو بیک لیش نہ ہو. تو لیکن یہ ہے کہ جیسے جیسے ٹائم گزرے گا مجھے میں پورا پر امید ہوں کہ انشاءاللہ وہ میڈیا کو ٹھیک طرح سے ہینڈل کریں گے, لیکن ایٹ دا سیم ٹائم یہ میڈیا کی بھی ریسپانسبلٹی بنتی ہے کہ جو نیوز اگر کوئی نیوز فیکس ہے یا جس پہ ان کو کوئی پکا ثبوت نہیں ہے اس کو بغیر کنفرم کیے اس کو میڈیا پہ نہ لائیں اور پبلک میں نہ لائیں.
طلعت رشید, آج کی بھی جو نیو یارک ٹائمز کا آرٹیکل ہے آپ کی نظر سے گزرا ہوگا, آپ کے علم میں ہے کہ یہ معاملہ اتنا آسانی سے حل نہیں ہوگا کہ ڈونلڈ ٹرمپ پر خفیہ اداروں نے کافی مواد جمع کیا ہے, حالانکہ آپ نے جیسے کہا کہ ابھی تک اس کی تصدیق نہیں ہوئی ہے, لیکن اسی مواد کو سی این این نے بھی استعمال کیا تھا. لیکن یہ بتائیے کہ چاہے یہ بات ثابت ہوتی ہے یا نہیں ہوتی, اس مواد کا جمع ہونا اور ڈونلڈ ٹرمپ کے جو جملے تھے اس میں نظر آ رہا تھا کافی نروسنس ان کی ظاہر ہو رہی تھی کل. انہوں نے یہ کہا کہ میں جب بھی ملک سے باہر جاتا ہوں تو میں بہت احتیاط کرتا ہوں, دوسروں کو بھی کہتا ہوں کہ احتیاط کریں کیونکہ کیمراز ہر جگہ رکھی ہوئی ہوتی ہیں. ایسے میں بتائیے کہ یہ معاملہ جو ہے ان کی پریزیڈنسی کو آگے چل کر کس حد تک متاثر کر سکتا ہے؟
دیکھیں یہ باتیں جو ہے نا یہ تو سالوں سے صدیوں سے ہو رہی ہیں. رشیا جو ہے وہ ٹیپنگ کرتا ہے, ایٹ دا سیم ٹائم آئی تھنک یو ایس بھی اس قسم کی چیزیں کرتے ہیں دوسرے ممالک میں, تو یہ کوئی نئی بات نہیں ہے. جو ڈونلڈ ٹرمپ نے بات کہی ہے کہ آپ ہوٹلز وغیرہ میں جاتے ہیں جہاں بھی جائیں تو بی کیئرفل, کیونکہ کوئی پتہ نہیں کہاں پہ آپ کے کیمرے, بیڈ روم میں کہاں پہ کیمرے آپ کے ہیں, جہاں لیونگ روم میں کیمرے کہاں پہ ہیں. تو یہ تو انٹیلیجنس بریفنگ تو سب کو دی جاتی ہے, ان کو نہیں دی, اس سے پہلے پریزیڈنٹس کو بھی دی جاتی ہے, لیکن یہ ہے کہ اس میں یہ ہے کہ انہوں نے کہا احتیاط کرنا چاہیے کیونکہ ڈونلڈ ٹرمپ کے خلاف سارے ہیں. نیو یارک اور سی این این جو دونوں آپ کو پتا ہے یہ دونوں شروع سے ہی ڈونلڈ ٹرمپ کے خلاف تھے, بلکہ ان کی جو پازیٹیو باتیں ہیں ان کو بھی وہ نیگیٹو طریقے سے پیش کرتے رہے. تو اس وجہ سے ڈونلڈ ٹرمپ کو دونوں میڈیا پہ زیادہ غصہ ہے کہ وہ صحیح بات جو ہے اس کو نہیں کہتے, وہ فیک نیوز پہ ڈیپینڈ کر کے وہ پبلک میں لے آتے ہیں. اور جہاں تک یہ تعلق ہے کہ انٹیلیجنس بریفنگ کا کیا کہتے ہیں جو بھی باتیں آئی ہیں میڈیا کے لیے, سی این این اور نیو یارک ٹائمز کی رپورٹ میں نے پڑھی نہیں, لیکن یہ ہے کہ ڈونلڈ ٹرمپ کو احتیاط کرنا پڑے گا, اور نروس تو نہیں ہے لیکن ان کو فکر ضرور ہے کہ ان کے خلاف کوئی نہ کوئی محاذ کہیں نہ کہیں کسی نہ کسی طریقے سے ان کے سامنے آتا رہے گا اور ان کو ڈیل کرنا پڑے گا. بلکہ ان کی میڈیا ٹیم کو بھی پتا ہے, جو اس کے ایڈوائزرس ہیں وہ بھی اس کو ڈونلڈ ٹرمپ کو ایڈوائز کرتے رہیں گے کہ یو نو ہی ہیز ٹو بی کیئرفل جو اسٹیٹمنٹ دیں گے. تو ابھی تو پریزیڈنٹ بنے بھی نہیں, ابھی تو یہ شروع ہے, تو وہ کہتے ہیں نا آگے آگے دیکھیے ہوتا ہے کیا.
جی ہاں, اس وقت ہمیں ملک ندیم عابد نے جوائن کیا ہے, یہ ڈیموکریٹک پارٹی کے عہدیدار ہیں, ہلری کلنٹن کے حامی رہے ہیں. ملک ندیم عابد, کل کی پریس کانفرنس یقیناً آپ نے دیکھی جو ڈونلڈ ٹرمپ نے کی, اور کہا جاتا ہے کہ 6 مہینے کے بعد یہ پریس کانفرنس ہوئی تھی اور ٹرمپ ٹاورز میں لوگ صحافی بھرے ہوئے تھے. آپ نے کیا دیکھا کہ ٹرمپ نے اور میڈیا نے اس پریس کانفرنس میں کس طرح کا ایک بیہیویئر کا مظاہرہ کیا؟
السلام علیکم جی. پہلے تو آپ سے اور آپ کے لسنر سے بہت اپالوجیز, میں آئی واز آن اے کانفرنس کال, جسٹ گاٹ آف, لیٹ ہونے کی معذرت چاہتا ہوں. دیکھیں, کل کی جو پریس کانفرنس تھی وہ ٹپیکل ڈونلڈ ٹرمپ کے ایٹیٹیوڈ کا ریفلیکشن تھی, اور انہوں نے بہت عرصے کے بعد پریس کانفرنس کی. حالانکہ یہ نارمز میں سے ہوتا ہے کہ جو پریزیڈنٹ الیکٹ ہوتا ہے وہ فوری طور پہ ایک تو انٹیلیجنس بریفنگ لینا شروع کرتے ہیں, اور دوسرا وہ پریس کانفرنس میں صحافیوں کو اپنے پلان سے اور اپنی جو سلیکشن ہے کیبنٹ کی اس سے بھی بریف کرتے ہیں, اپنے اور مسئلے مسائل سے بھی بریف کرتے ہیں. اتنے عرصے کے بعد انہوں نے پریس کانفرنس کی اور ان کا ایٹیٹیوڈ اور ان کا باڈی لینگویج ایبسلیوٹلی نیگیٹو تھا. اور جو سب سے امپورٹنٹ چیز جو میں سمجھتا ہوں کہ جو سینسیبل لوگ جن کی ذرا سی نظر ہے نیشنل سیکیورٹی کے افیئرس پہ, وہ یہ چیز نوٹ کریں گے کہ وہ مسلسل انٹیلیجنس بریفنگز کو ڈینائی کر رہے ہیں, اس کو چیلنج کر رہے ہیں, اور یہ ایک بہت ہی خطرناک سچویشن ہے نیشنل سیکیورٹی کے پوائنٹ آف ویو سے کہ آپ اپنی ہی انٹیلیجنس ایجنسیز کی کریڈیبلٹی کو زیرو کر رہے ہیں. تو نیچرلی اس چیز کو نہ صرف ہم ایز اے پولیٹیکل ایکٹیوسٹ دیکھتے ہیں, جو جرنلسٹ ہیں انہوں نے بھی دیکھا, اور نیچرلی ان کے کسی سوال کا کوئی لاجیکل جواب نہیں ملا. تو یہ بگننگ میں ہی پریزیڈنٹ الیکٹ کا میڈیا کے ساتھ اور انٹیلیجنس ایجنسیز کے ساتھ, جو دو میں سمجھتا ہوں کہ امپورٹنٹ ستون ہیں کسی بھی معاشرے کے, کسی بھی سیولائزڈ سوسائٹی کے, ان کے ساتھ ان کا ایٹیٹیوڈ اور ان کا بیہیویئر جو ہے وہ بہت خطرناک ہے نیشنل سیکیورٹی کے پوائنٹ آف ویو سے اور ان کے اپنے ریلیشن شپ کے پوائنٹ آف ویو سے بھی. میرا خیال ہے کہ ڈونلڈ ٹرمپ صاحب ابھی بھی اس اسٹیٹ آف ڈینائل سے نہیں نکل سکے ہیں کہ میں الیکٹ ہوا ہوں کہ نہیں ہوا ہوں. اگر ان کو معلوم ہو کہ میں پریزیڈنٹ آف دی یونائٹڈ اسٹیٹس ہوں اور 20 جنوری کے بعد میں آئی ایم گوئنگ ٹو بی دی موسٹ پاورفل پرسن ان دس ورلڈ, تو ان کو اس طرح بیہیو کرنا پڑے گا جو وہ نہیں کر رہے ہیں. بہت ہی امیچور بیہیویئر ہے ان کا, اور میں سمجھتا ہوں کہ یہ ہمارے لیے ایز اے نیشن, ناٹ جسٹ ایز اے پولیٹیکل ایکٹیوسٹ اور پارٹی ریپرزینٹیو, میں سمجھتا ہوں ایز اے نیشن ہمارے لیے یہ بڑی ہی ایک شرمندگی کا باعث بھی ہوگا, اور لانگ ٹرم میں امریکہ کے لیے نیشنل سیکیورٹی کے ایشوز بھی کریٹ ہو سکتے ہیں جب آپ اپنے ہی انٹیلیجنس اداروں کو ڈسکارڈ کر دیں اور ان کی باتوں پہ یقین نہ کریں.
اچھا, آپ نے صدر اوباما کی الوداعی تقریر بھی دیکھی ہوگی, ملک ندیم عابد, اور آپ کو کیا تاثر ملا اس سے کہ کیا صدر اوباما اب جب کہ اگلے ہفتے سے صدر نہیں رہیں گے تو کیا وہ ڈیموکریٹک پارٹی کی رہنمائی کرتے رہیں گے؟
پہلے تو میں آنیسٹلی ایک لونگ کیئرنگ امریکن کی حیثیت سے آپ کو جواب دوں گا ایک مختصر سا. پریزیڈنٹ اوباما کی تقریر نہ صرف بڑی اچھی اور بڑی خوبصورت تقریر تھی, اس نے نہ صرف میرے بلکہ میرا خیال ہے کروڑوں ایسے لوگوں کے دل کو بھی ٹچ کیا جو پہلے پریزیڈنٹ اوباما کے سپورٹرز نہیں تھے. اٹ واز اے ویری ویری ایموشنل اسپیچ, اور ان کی بھی باڈی لینگویج کو اگر آپ کمپیئر کریں ڈونلڈ ٹرمپ صاحب سے اور پریزیڈنٹ اوباما سے, تو ان کی باڈی لینگویج اور ان کے الفاظ اور ان کے فیس ایکسپریشنز تھے کہ ہی ریئلی لو دس کنٹری, ہی ریئلی لو دس نیشن, اور ان کو بہت فکر ہے اس چیز کا کہ اب آئندہ ملک کے ساتھ کیا ہوگا. اسی فکر کو ذہن میں رکھتے ہوئے میرا بلیف ہے, آل دو ہمیں آفیشلی بھی اس چیز کی کوئی کنفرمیشن نہیں ملی یا نہیں پارٹی کی میٹنگز میں کہا گیا, لیکن میرا بلیف ہے کہ ہی ول بی ویری ایکٹیولی گائیڈنگ اینڈ مینٹورنگ دی پارٹی ان دی فیوچر انشاءاللہ.
اچھا, آپ دونوں مہمان ہمارے ساتھ رہیں. میں آپ لوگوں کو یاد دلاؤں کہ آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں, اور ہم بات کر رہے ہیں امریکہ کے نو منتخب صدر ڈونلڈ ٹرمپ کی کل نیو یارک میں پریس کانفرنس کے بارے میں. اس وقت ہمیں جوائن کیا ہے ملک ندیم عابد نے, یہ ڈیموکریٹک پارٹی کے عہدیدار ہیں, نیو یارک میں ہیں, اور ہمارے ساتھ ہیں شکاگو سے ریپبلکن پارٹی کے عہدیدار اور ڈونلڈ ٹرمپ کے حامی طلعت رشید. ہمیں بعض لوگوں نے کال بھی کیا ہے, ان کو بھی سنتے ہیں, لیکن آگے بڑھنے سے پہلے ایک مختصر بریک لیتے ہیں.
تازہ ترین خبروں, خصوصی فیچرز, ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
جی, ہمیں ڈی آئی خان سے کال کیا ہے صادق شیرانی نے.
السلام علیکم.
وعلیکم السلام.
میڈم, میرا آپ کے مہمانوں سے سوال یہ ہے, ایک تو ایک میں اپنی ایک منٹ میں اپنی بات رکھتا ہوں آپ کے سامنے. ایک تو یہ ہے کہ فاٹا کے جو آج کل معاملات چل رہے ہیں, آپ لوگ ان پہ پروگرام بالکل بہت کم کرتے ہیں. ہمیں بھی, ہم فاٹا کے لوگ ہیں, ہمیں آپ پر حق ہے کہ آپ ان کے کوئی پروگرام کرے. کوئی انضمام چاہتا ہے, کوئی صبح الگ چاہتا ہے, کوئی فاٹا کونسل, بہرحال اس پہ جب آپ کو موقع ملے آپ اپنا پروگرام کرے. ایک تو آپ کے سامنے, دوسری بات میرے آپ کے مہمانوں سے ہے کہ یہ صدر وہ ٹرمپ ہو یا کوئی اور سیاستدان ہو, جو بھی ہو, ان کے لیے کوئی قانون کے حدود ہوتے ہیں نہیں ہوتے ہیں؟ کبھی کبھار انسان ہے, وہ تو نبی تو نہیں ہے کوئی, جو بھی ہے, میں ہوں, آپ ہو, جو بھی, زبان پھسل بھی جاتی ہے, کبھی کبھار غلطی بھی ہو جاتی ہے, پھر جب وہ غلطی پہ پشیمان ہو جاتے ہیں کہ میں نے غلطی کی ہے, کیا قانون کی اتنے کوئی حدود قیود ہیں؟
بہت اچھا سوال کیا ہے
ان کے لیے کہ اس حد تک جائے یا نہ جائے.
بہت شکریہ. السلام علیکم. میاں والی سے کال کیا ہے مرید خان نے.
السلام علیکم جناب. ٹرمپ صاحب کو حواس باختہ ہونے کی بجائے میڈیا کو فیس کریں, کیونکہ وہ ایک اب دنیا کی وائس سپر پاور ملک کے صدر ہیں. میڈیا کو بھی ذمہ داری کا مظاہرہ کرنا چاہیے. پاکستان جیسے ملک میں ہم نے دیکھا ہے کہ گٹر میں اگر بھینس گر جائے تو اس کو بریکنگ نیوز بنا دیا جاتا ہے, اور اگر روس کے خلاف کچھ ثبوت ہیں تو پھر تو ٹھیک ہے, ورنہ الزام لگانا جو ہے نا یہ اچھی بات نہیں ہے.
اور اٹک سے ہمیں کال کیا ہے گلاب خان نے.
میڈم السلام علیکم.
وعلیکم السلام.
عرض یہ ہے جی کہ ٹرمپ صاحب صدر بن گئے ہیں, تو اب ابھی میرا خیال میں کافی لوگ جو ہیں آپ کے, خاص کر یہ جو امریکن لوگ, یہ تسلیم نہیں کر رہے ہیں ان کی وہ فتح کو. اچھی انہوں نے کی ہے یہ پریس کانفرنس, کوئی ایسی گڑبڑ والی بات نہیں تھی. اور پھر مقابلہ جو اوباما صاحب کا یا ان کا ہے, تو وہ تو ایک اچھی بات نہیں ہے. وہ تو ہی از اسٹیٹمین اینڈ ہی ہیز بن دی پریزیڈنٹ آف یونائیٹڈ اسٹیٹس فار دا لاسٹ 8 ایئرز, اور یہ تو ابھی بنے ہیں, تو ابھی ان سے مقابلہ نہ کیا جائے تو اچھا ہے. لیٹ دیم ورک. تھینک یو.
شکریہ. اور کوہاٹ سے کال کیا ہے کامیاب بنگش نے.
ہلو, السلام علیکم.
وعلیکم السلام.
کامیاب بنگش کوہاٹ سے بول رہا ہوں. اصل میں ٹرمپ صاحب جو ہے یہ جو اس کا حامی تھا طلعت رشید صاحب کی بات سے ہمیں اختلافات یہ ہے کہ وہ کہہ رہے ہیں کہ وہ میڈیا نے اس کو پہلی بار فیس کیا ہے, یا ایک سیاسی آدمی جو ہوتا ہے تو وہ تو کئی مراحل سے گزرتا ہے اور بار بار وہ میڈیا کو فیس کرتا ہے, تو یہ امریکہ کا کیسا سسٹم ہے کہ ایک ڈائریکٹ آدمی کو صدر بنا رہے ہیں اور اس نے آج تک میڈیا کو فیس نہیں کیا ہے؟ اور دوسری بات یہ ہے کہ ٹرمپ صاحب کے جو 4 سال ہیں اگلے, اس کے لیے اپنے حرکات, سکنات اور اپنے اخلاقات جو ہوں گے وہ اس کے لیے بہت مشکلات پیدا کریں گے.
شکریہ آپ کا. جی جی. ہمیں کال کیا ہے رانا الیاس نے کشمیر سے. اچھا, آپ کی آواز صاف نہیں آ رہی ہے. میاں شاہد کو لیتے ہیں مظفر آباد سے.
ہلو میڈم, السلام علیکم.
وعلیکم السلام.
میڈم میرا یہ کوشچن ہے کہ سارے لوگ جو اوباما صاحب کو اپریشیٹ کر رہے ہیں اور اس کی انٹیلیجنس کو, تو اوباما صاحب نے جو ہے عراق کے جس طرح انٹیلیجنس کے کہنے پر انہوں نے یہ جو حملے کرائے صدام حسین کے خلاف, اور ایٹ دا اینڈ ریزلٹ یہ ہوا کہ جی انہوں نے کہا سوری یہ بائی مسٹیک ہو گئے, ہمیں غلط انفارمیشن.
جی جی, آپ کو میں بتاتی چلوں جی, میں آپ کو بتاتی چلوں کہ اوباما نے عراق پہ حملہ نہیں کروایا تھا, یہ جارج بش کے زمانے میں ہوا تھا. آپ کے کال کرنے کا شکریہ. آپ کے کال کرنے کا شکریہ. جی, طارق چختائی نے کال کیا ہے چنیا سے.
السلام علیکم میڈم.
وعلیکم السلام.
ہیلو.
جی جی کہیے
میڈم. جی جی, وہ ڈونلڈ ٹرمپ صاحب کی شخصیت دوران الیکشن شروع سے ہی وہ متنازع رہی. وہ اصل میں یہ جو امریکن یہ پہلے صدر ہوں گے جن کی جو نظر آ رہا ہے ان کی باڈی لینگویج پہ بھی, اور جو حالات و واقعات بتا رہے ہیں کہ اب شاید اللہ نہ کرے وہ امریکہ کا شرازہ وہ بکھرتا ہوا نظر آتا ہے ان کی قیادت میں. بس یہی ہے جو دیکھ رہا ہوں.
کوٹلی سے کال کیا ہے رضا الیاس نے. اچھا آپ کی آواز ٹھیک سے نہیں آ رہی ہے.
السلام علیکم.
اچھا جی کہیے کہیے. آپ اپنا ریڈیو ہلکا کر دیں.
السلام علیکم.
وعلیکم السلام.
ہاں جی بات یہ ہے کہ یہ جو ٹرمپ صاحب کا جو دور حکومت آئے گی یہ
اچھا آپ کی آواز ٹھیک نہیں ہے. محمد الیاس نے ہمیں کال کیا ہے. محمد الیاس نے کال کیا ہے. اچھا ان کو
السلام علیکم.
اچھا جی جی کہیے کہیے.
ہیلو
جی کہیے.
محمد الیاس نیوالی سے.
اچھا جی کہیے.
نفیسہ بھائی اگر امریکہ کے پاس پروف ہے کہ روس امریکی الیکشن میں مداخلت کرنے پر تلا ہوا ہے تو امریکہ روس پر حملہ آور کیوں نہیں ہوتا, کیوں جبکہ امریکہ دنیا کے مختلف حصوں میں کروڑوں اربوں انسانوں کے خون کے ساتھ تو کھیل رہا ہے.
اچھا شکریہ آپ کی کال کرنے کا. ایک اور کالر لیتے ہیں. ساجد نے کال کیا ہے ایبٹ آباد سے اور اس کے بعد اپنے مہمانوں کی طرف جاتے ہیں. جی ساجد ایبٹ آباد سے.
اچھا میں یہ ٹرمپ صدر کے جیت کے بارے میں بات کر رہا ہوں. یہ جس طرح سے امریکی تھنک ٹینک یا امریکی اسٹیبلشمنٹ چاہتی تھی وہ اسی طرح سے جیتے ہیں. امریکی عوام جس طرح سے چاہتی تھی اسی طرح جیتے ہیں. اس بارے میں کوئی بات کرنا یہ فضول بات ہے.
اچھا اچھا
ہاں یہ دنیا کے اندر جو ہے نا ایسے ہی جو ہے نا یہ شوشے ہیں سارے. یہ اپنے مطلب ایک پالیسی کے تحت امریکی عوام اور مطلب ہے تھنک ٹینک اور اسٹیبلشمنٹ کے پالیسی کے تحت ہی ان کو جتایا گیا اور وہ امریکہ کے صدر رہیں گے.
اچھا ٹھیک ہے آپ کی بات ہم نے سن لی. میرا خیال ہے کہ کوئی سوالات اس طرح کے زیادہ نہیں تھے لیکن ہم چاہیں گے کہ ملک ندیم عابد ہمارے ساتھ رہیں. انہوں نے ہمیں دیر سے جوائن کیا لیکن اگلے سیگمنٹ میں ہم چاہیں گے کہ وہ بھی دو الفاظ کہہ دیں. اس وقت ہم شکریہ ادا کرتے ہیں طلعت رشید کا جو ریپبلکن پارٹی کے عہدیدار ہیں اور ڈونلڈ ٹرمپ کے حامی ہیں. بہت شکریہ اور خدا حافظ. اس کے بعد ایک بریک لیتے ہیں.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے www.urduvoa.com.
جی آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں اور ہم اپنے اگلے موضوع کی طرف آتے ہیں. اور موضوع یہ ہے کہ طالبان نے ان غیر ملکی پروفیسروں کی ویڈیو جاری کی ہے جو افغانستان کی امریکن یونیورسٹی میں پڑھاتے تھے اور وہاں سے اغوا کیے گئے ہیں. عنقریب ہمیں ہمارے ساتھ ہوں گے انسٹیٹیوٹ فار پالیسی اسٹڈیز کے بریگیڈیئر سید نذیر جو دفاعی تجزیہ کار ہیں, اور یہاں سے ہمارے ساتھ ہیں ملک ندیم عابد جو ڈیموکریٹک پارٹی کے حامی ہیں. ملک ندیم عابد آپ بتائیے کہ امریکہ کی پالیسی کیا ہے ایسے لوگوں کے لیے جو کہ طالبان کے ہاتھوں اغوا ہوتے ہیں. کیا امریکہ کبھی بھی ان اغوا کاروں کے ساتھ کوئی بات چیت کرتا ہے, کوئی نیگوسیشنز کرتا ہے؟
دیکھیں پہلی بات تو یہ ہے کہ جو یہاں پہ دو پالیسیز ہیں, ایک تو وہ ہے جو ریٹن پالیسی ہے جو امریکن گورنمنٹ ہر وقت اناؤنس بھی کرتی ہے اور کلیم کرتی ہے کہ ہم اغوا کاروں سے کسی قسم کے کوئی مذاکرات نہیں کریں گے اور اپیرنٹلی آن دا ریکارڈ نہیں بھی کرتے, لیکن بیہائنڈ دا کرٹن بیہائنڈ دا سین یہ سلسلے جاری رہتے ہیں. کیونکہ میں ذاتی طور پہ بھی سمجھتا ہوں کمیونیکیشن تمام مسائل کا حل ہے. اگر آپ نیگوسیشن کا نام دیں گے تو وہ یقیناً غیر اخلاقی اور غیر قانونی بات ہو جاتی ہے, لیکن کمیونیکیشن کا نام جس وقت آپ دیتے ہیں, ان سے بات چیت کرتے ہیں, ان کی ہو سکتا ہے کوئی جینون ان کے گریوینسز ہوں جن کو دور کر کے آپ کسی کی لائف بچا سکتے ہوں, تو یقیناً بیہائنڈ دا کرٹن ڈائریکٹلی نہ صحیح انڈائریکٹلی یقیناً بات چیت ہو رہی ہوگی. اور میں بڑے اعتماد سے بتا سکتا ہوں اس میں پاکستان بھی انوالو ہوگا, حکومت پاکستان اور سعودی عربیہ کی گورنمنٹ بھی اس میں انوالو ہوگی ہیلپنگ دی امریکن گورنمنٹ. تو میرا خیال ہے کہ یہ سلسلہ چل رہا ہے और चलता रहेगा, लेकिन डायरेक्टली अमेरिकन गवर्नमेंट एज एन एंटिटी वो निगोशिएशन में और बार्गेनिंग में डायरेक्टली इन्वॉल्व नहीं होती।
जी आप हमारे साथ रहें, इस वक्त हम चलते हैं ब्रिगेडियर सैयद नज़ीर की तरफ, ये इंस्टीट्यूट ऑफ पॉलिसी स्टडीज में होते हैं। ब्रिगेडियर सैयद, आप हमें बताएं कि एक 13 मिनट की वीडियो जारी हुई है, आपके इल्म में है कि नेवी सील्स ने बड़ी कोशिश की कि दो प्रोफेसर्स को रिहा करें, तालिबान ने गालिबन इनको अगवा किया था। टिमथी वीक्स एक ऑस्ट्रेलियन हैं और केविन किंग एक अमेरिकन हैं, और उन्होंने रिक्वेस्ट किया है अपने सरकार से, अमेरिकन और ऑस्ट्रेलियन सरकार से, कि वो तालिबान के साथ तआवुन करें और उनको रिहा करें। हमें इल्म है कि हक्कानी नेटवर्क का नाम आ रहा है, इस सिलसिले में आपको कुछ इल्म है कि कोई बातचीत हो रही है उनकी रिहाई के लिए?
तो जहां तक अफगानिस्तान के तनाजुर में इस किस्म के अगवा केसेस को हम देखते हैं तो ये पहले भी होते रहे हैं और मौजूदा भी है, और सर्जेंट भूवी का मामला हमारे सामने है, और इसके अलावा बाकी मुल्कों के भी, इस तरह पाकिस्तान का हेलीकॉप्टर गिरा था और उसका भी जो हमला था वो भी एक किस्म का यरगमाल बना था, और फिर वो छुड़ा लिया गया जिसमें दरमियान में कुछ लोकल एल्डर्स भी पड़ गए थे और इसके अलावा हुकूमत भी। तो इस किस्म के वाकयात जाहिर के अफगानिस्तान में जो शोरश है उसमें और मुख्तलिफ किस्म के मुल्क उसमें इन्वॉल्व है, उनके सिटीजन वगैरह है, और जिस तरीके से पिछले दिन जो वाक्य हुआ कंदहार में कि जिसमें यूएई का हमला शामिल था, सफारती हमला शामिल था, तो इस किस्म के वाकयात तो होते रहते हैं, लेकिन जहां तक इनके रहाई का ताल्लुक है या बातचीत का ताल्लुक है या कोई शराइत का ताल्लुक है तो ये सामने आती रहती है, और इसके लिए मुख्तलिफ फैक्टर्स होते हैं जो कि जाहिर तौर पर नहीं लेकिन वो बिहाइंड द सीन जो होते हैं, जो कंटेक्ट्स होते हैं उसको जरूर इस्तेमाल किया जाता है, क्योंकि कंटेक्ट्स का ये होता है कि उसके जरिए एक तो मामले को ये कि यरगमाली जो है उसको नुकसान न पहुंच जाए, और दूसरी बात ये कि ये कम्युनिकेशन ओपन करके कुछ डिमांड्स का भी पता चल जाता है कि क्या मांगना चाहते हैं और क्या जो वो मांग रहे हैं वो देने के काबिल है या इक्वल टर्म्स पर हो रहा है, और तीसरी बात ये भी हो जाती है कि देख लो किसी की जान बचाना किसी भी ऐसे तनाजर में जहां पर के इस किस्म के वाकयात आम तौर पर हो रहे हो, तो मेरे ख्याल में इंसानी जान बचाना ज्यादा कीमत रखता है या वो ज्यादा प्रायोरिटी है बनिस्बत वहां पर बमबारी करना या उनके बंदों को फांसी देना या कोई और ऐसा तरीका इस्तेमाल करना। हाईजैकिंग एक अलग बात है, लेकिन ये जो अगवा होता है और इस किस्म के बैकग्राउंड में चले जाते हैं और फिर उनको छुड़ाना होता है, तो उसके लिए जो अभी तक अफगानिस्तान में जो रास्ते इस्तेमाल हुए हैं वो तकरीबन बातचीत के हैं, तीसरे पार्टी है, तीसरा मुल्क है, या लोकल एल्डर्स है, या कोई वो ग्रुप्स हैं जिनके उनके साथ ताल्लुक होता है। तो हमारे ट्राइबल एरिया में भी ये होता है, और हमारे भी जो लोग अफगानिस्तान में, पाकिस्तान से अफगानिस्तान में अगवा हो जाते हैं तो कुछ तो हुकूमत के जरिए आते हैं और कुछ लोकल लोग अपना असर रसूख इस्तेमाल करके उनको बाजियाब करा लेते हैं, और इसी तरह बाहर के मुल्कों का भी ताल्लुक है कि उसमें भी अगर लोकल एल्डर्स को डाला जाए उन इलाके के तो फिर वो फैसिलिटेट कर सकते हैं कि उनकी पुरामन जो या जो सेफ एग्जिट है या हिफाजत के साथ उनकी वापसी है वो मुमकिन हो सकती है। तो मेरे ख्याल में अमेरिका के लिए ये ऑस्ट्रेलिया के लिए रास्ते खुले हैं, और इसमें जो वो मुल्क जिनके ताल्लुकात जिस तरह ईरान हुआ, पाकिस्तान हुआ या रशिया चाइना हुआ, और जिनके ताल्लुकात कुछ न कुछ या जो कतर हुआ जो अफगान तालिबान के साथ उनके रवाबित हैं तो उनके ऑफिसेस को इस्तेमाल किया जा सकता है, और ये कोई बुरी बात नहीं है, ये एक आजमूदा तरीका भी है और ये चलता भी है और कारगर भी है।
अच्छा ब्रिगेडियर सैयद, आप हमारे साथ रहें क्योंकि हम चाहेंगे कि अगले मौजू पर भी आप कुछ चंद जुमले कहें, लेकिन इस मोड़ पे हम शुक्रिया अदा करते हैं डेमोक्रेटिक पार्टी के अहदेदार मलिक नदीम आबिद का, जो हिलरी क्लिंटन के भी हामी रहे हैं और यहाँ न्यूयॉर्क में होते हैं। बहुत शुक्रिया और खुदा हाफिज। اس کے بعد ایک بریک لیتے ہیں.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے, www.urduvoa.com.
جی, آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں, اور ہم اپنے تیسرے موضوع کی طرف آتے ہیں. اور موضوع یہ ہے کہ پاکستان نے اظہار تشویش کیا ہے, اور بلکہ ایک بین الاقوامی تنظیم ایم ٹی سی آر جو کہ میسائلز پر کام کرتی ہے, ان سے تشویش کا اظہار کیا ہے کہ بھارت نے طویل فاصلے کے میسائل کا تجربہ کیا. اس سلسلے میں ہمارے ساتھ بریگیڈیئر سید نذیر ہیں جو پچھلے سیگمنٹ سے ہیں, وہ انسٹیٹیوٹ فار پالیسی اسٹڈیز سے منسلک ہیں, اور عنقریب ہمارے ساتھ ہوں گے پشپیندر کمار جو دفاعی تجزیہ کار بھی ہیں, سیاسی تجزیہ کار ہیں, نئی دہلی میں ہیں. لیکن ہم آپ لوگوں کو اس حوالے سے ایک مختصر سی رپورٹ سنانا چاہتے ہیں. پیش کر رہے ہیں محمد جلیل.
پاکستان نے بھارت کی طرف سے حال ہی میں کیے گئے طویل فاصلے تک مار کرنے والے میزائل کے تجربے پر تشویش کا اظہار کرتے ہوئے اسے علاقائی امن و سلامتی کے لیے خطرہ قرار دیا ہے. پاکستان نے اپنی تشویش سے میزائل ٹیکنالوجی کے برآمد کو کنٹرول کرنے والی ایک تنظیم ایم ٹی سی آر کے وفد کو آگاہ کیا جو ان دنوں پاکستان کا دورہ کر رہا ہے. پاکستان کے دفتر خارجہ سے جاری بیان کے مطابق پاکستانی حکام نے بین الاقوامی تنظیم کے وفد کو پاکستان کی ان کوششوں سے بھی آگاہ کیا جو بڑے پیمانے پر تباہی پھیلانے والے ہتھیاروں کے پھیلاؤ کو روکنے کے لیے کی جا رہی ہیں. پاکستان کے دفتر خارجہ کے اڈیشنل سیکرٹری تسنیم اسلم نے ایم ٹی سی آر کے وفد کو نئی دہلی کے میزائل پروگرام کے بارے میں پاکستان کی تشویش سے آگاہ کرتے ہوئے کہا کہ اس سے خطے کے امن و سلامتی کو خطرہ لاحق ہو جائے گا. بیان کے مطابق پاکستانی عہدیدار نے عدم استحکام کا سبب بننے والے میزائل دفاعی پروگرام اور بین البر اعظمی بیلسٹک میزائل کے تجربے سے علاقائی امن و استحکام کو درپیش خطرات کی طرف توجہ دلائی. گزشتہ ہفتے بھارت نے زمین سے زمین تک مار کرنے والے اگنی فور بین البر اعظمی بیلسٹک میزائل کا تجربہ کیا تھا. تجزیہ کار طلعت مسعود نے وائس آف امریکہ سے گفتگو کرتے ہوئے کہا کہ بھارت کی طرف سے ایسے تجربات کے رد عمل میں پاکستان کو بھی اپنی دفاعی صلاحیت کو بہتر کرنے کے لیے اقدامات اٹھانے پڑتے ہیں.
پاکستان کو یہ خدشہ ہے کہ یہ انٹرمیڈیٹ رینج جو میسائلز ہیں اور جو اسپیس میں بھی جائیں گے انٹر کانٹیننٹل میسائلز, اس سے انڈیا جو ہے اس کی طاقت اتنی زیادہ ہو جائے گی کہ پاکستان کو میچ کرنے کے لیے بہت مشکلات سامنے ہوں گی.
طلعت مسعود نے کہا کہ اس صورتحال کی وجہ سے خطے میں اسلحے کی ایک نئی دوڑ شروع ہو سکتی ہے. تاہم ان کے بقول حالات اسی صورت بہتر ہو سکتے ہیں جب پاکستان اور بھارت کے باہمی تعلقات میں مثبت تبدیلی آئے گی. محمد جلیل, وائس آف امریکہ, اسلام آباد.
جی, اور بھارت چلتے ہیں جہاں سے پشپیندر کمار ہمارے ساتھ ہیں. پشپیندر کمار, آپ سے بنیادی طور پہ یہ سوال کہ پچھلے دنوں پاکستان نے بھی ایک میسائل بوٹ کا تجربہ کیا. کہا یہ جا رہا ہے کہ پاکستان نے سی پیک کی وجہ سے یہ تجربہ کیا, اور اس وقت خدشہ یہ ہے کہ دونوں پاکستان اور بھارت بحیرہ عرب کے آس پاس کے جو ہیں علاقے اس میں میسائلز لگائے گا. یہ بتائیے, بھارت نے جو تجربہ کیا ہے وہ اسی کو مد نظر رکھتے ہوئے کیا ہے؟
دیکھیے, جہاں تک بھارت کی میزائل کا معاملہ ہے, میں سمجھتا ہوں کہ بھارت نے اپنی جو اگنی, جس کو ہمارے سنسکرتی میں جس کو آگ مطلب ہے اور وہ ہندوؤں کے اندر ایک دیوتا بھی مانا جاتا ہے, اس نام سے میزائل کا پہلا جو پریکشن یا ایکسپریمنٹ کیا تھا وہ 9 اگست 2012 میں کیا تھا, اور جو ابھی پانچویں میزائل کی گئی ہے جس کا سب سکسیسفل ٹیسٹ کیا گیا ہے, اس کی رینج 5,500 سے 8,000 کلومیٹر تک ہے. بھارت کے اندر تمام جتنے ڈیفنس کے ایکسپرٹس ہیں ان کا کہنا ہے کہ بھارت کے سامنے صرف پاکستان ہی نہیں ہے, ہم پاکستان کو ٹارگٹ کر کے بہت سارے اپنے میزائل پروگرام کو تیار نہیں کر رہے ہیں. ان کا ماننا یہ ہے کہ اس کے سامنے ایک ایسا ملک ہے جس سے بھارت نے 1962 میں بہت بری طرح مار کھائی تھی, جس کو چائنا کے نام سے ہمارے بھارت میں کہا جاتا ہے کہ ہمارے سارے پروگرام جو ہیں اس کو لے کر کے ہیں. لیکن یہ بات بھی اپنی جگہ صحیح ہے کہ 1962 کے بعد سے بھارت اور چائنا کے بیچ میں کوئی جنگ نہیں ہوئی ہے, اور دونوں ملک جو ہیں بارڈر پہ تھوڑا بہت غصہ ہوتا ہے, لیکن بھارت پاکستان کے ساتھ میں چار जंगें हुई हैं और भारत में जिस किस्म का फेरिया है पाकिस्तान को लेकर के हर हथियार के बारे में जब बताया जाता है, खासतौर से जो प्लास्टिक मिसाइल थे इनके बारे में जब भी बताया जाता है तो ये कहा जाता है, ये नहीं कहते एक्सपर्ट कि इसकी रेंज 4000 किलोमीटर दूर है, बल्कि ये कहा जाता है कि इसकी रेंज में जो है इस्लामाबाद तक है, इसकी रेंज में पेशावर तक है। तो इससे ये तासुर जाता है कि तमाम सारा जो पूरा का पूरा प्रोग्राम है भारत का वो पाकिस्तान टारगेटेड है। हाँ, पाकिस्तान टारगेटेड भी है, लेकिन ये पांचवी जो मिसाइल है जिसकी जो रेंज 5500 से 8000 किलोमीटर तक की है, ये तमाम सारे प्रोग्राम उसके फोकस जो है वो चाइना को लेकर के हैं।
ब्रिगेडियर सैद नज़ीर, हम भी देख रहे हैं कि चीन और पाकिस्तान करीब आ रहे हैं, आपने क्या देखा कि इस वक्त जिस तरह का मिसाइल बोट का तजर्बा हुआ, पाकिस्तान ने भी किया, ये सब कुछ सीपेक को दिफा देने के लिए, को प्रोटेक्ट करने के लिए किस हद तक किया जा रहा है?
देखो, जहां तक दोनों मुल्कों का ताल्लुक है, जितनी जंगें हुई है, इसके अलावा पाकिस्तान एक कन्वेंशनल आर्म रेस को अफोर्ड नहीं कर सकता, और तो उसके लिए जाहिर है कि इतने बड़े स्ट्रेटेजिक किस्म के बम्बर या हवाई जहाज भी पाकिस्तान खरीद नहीं सकता, जबकि इंडिया दुनिया में दूसरा मुल्क कन्वेंशनल हथियारों के लिहाज से बन चुका है जो सबसे ज्यादा हथियार खरीद रहा है। इसके अलावा जो अभी उसने मिसाइल का जो तजर्बा किया है तो वो तो पाकिस्तान पर से ऊपर से निकलकर इवन चाइना को क्रॉस करके बैनुल बरेआजम की मिसाइल है। वो अपने कद को एक बहुत बड़े सुपर पावर के तौर पर पेश करना चाहता है, लेकिन इस पर जो सीपैक का आपने जिक्र किया तो सीपैक का मतलब नहीं है कि सिर्फ गवादर पोर्ट है या वहां पर जो कॉरिडोर गुजर रहा है। सीपैक का मतलब है कि बहरीन का पूरा इलाका जो है और इसके अलावा पैसिफिक सी जो है, तो ये जो और इसके अलावा जितने भी जजायर हैं जो कि जिस पर मुख्तलिफ दावे हो रहे हैं और चाइना उनको क्लेम कर रहे हैं तो वो भी है। तो जाहिर है कि जो इंडिया का जो प्रोग्राम है तो वो पाकिस्तान चाइना स्पेसिफिक ज्यादा है बनिस्बत तो किसी दूसरे मुल्क के।
अच्छा।
लेकिन अगर इस तनाजुर में जाहिर है देखते हैं तो पाकिस्तान और चाइना करीब तर आ रहे हैं, और सी पैक जो एक ऐसा मनसूबा है जो कि खुलकर इंडिया उसकी मुखालिफत कर रहा है, हालांकि वो इक्तिसादी मनसूबा है, लेकिन ये जो मिसाइल की दौड़ है और फिर बैनुल बराजमी मिसाइल बनाकर इंटरमीडिएट रेंज के, इससे यूं लगता है कि इंडिया अपनी बर्तरी जो है वो रिवायती हथियारों में भी और गैर रवायती हथियारों में भी चाइना और पाकिस्तान पर एक किस्म की बालादस्ती कायम करने की कोशिश कर रहा है।
अच्छा।
तो जाहिर है अगर वो चाइना के मुकाबले में जाता है तो फिर पाकिस्तान तो बहुत छोटा मुल्क है उसके मुकाबले में, तो पाकिस्तान बहुत पीछे रह जाएगा।
अच्छा।
और जब बहुत पीछे रह जाएगा तो फिर इंडिया की जो ब्रू बीटिंग है या उनका जो इंटिमिडेशन है या गन बोट पॉलिसी है या इसके अलावा उनकी जो आर्म ट्विस्टिंग है या प्रेशर है वो ज्यादा होगा, जबकि ऑलरेडी दोनों मुल्कों के साथ तो आपस में ताल्लुकात बहुत कशीदा है। तो वो फिर वही महाभारत वाली बात आ जाती है या वो जो लॉन्ग वुड सिविलाइजेशन की बात आ जाती है, तो फिर मेरे ख्याल में कि इस किस्म के बड़े बड़े तजर्बे करके और बड़े मिसाइल दाग कर एक तो साइकोलॉजिकल इफेक्ट करना और दूसरा दूसरे को इंटिमिडेट करना और तीसरा एक आम रेस को जन्म देना और पांचवी बात यह है कि एक सुपर पावर के को एपिंग करके उसके नक्शे कदम पर चलना, जबकि इंडिया को इस किस्म के खतरात नहीं है।
अच्छा।
क्योंकि जब आप हथियार बनाते हैं तो उस किस्म के खतरे के खिलाफ बनाते हैं, लेकिन अगर कर वो खतरा मौजूद नहीं है और आप फ्यूचर में किसी को डोमिनेंस के लिए करते हैं तो फिर उसकी कोई हद नहीं है।
अच्छा।
और यही बात है कि इस किस्म के मिसाइल या इस किस्म के इतनी प्रोग्राम और इस खत्ते में मौजूद है।
आप दोनों हजरात 2-3 मिनट और रहें हमारे साथ। हमें मुजफ्फराबाद से कॉल किया है राजा जाहिद ने।
अस्सलाम वालेकुम जी।
वालेकुम सलाम।
राजा जाहिद महमूद बल्ला बाड़िया मुजफ्फराबाद आजाद कश्मीर से बात कर रहा हूँ। मैं ये कहना चाहूंगा कि एक तरफ तो भारत झूठे दावे सर्जिकल स्ट्राइक के जिस तरह उसने पिछले दिनों किया था इस तरह के करके अपनी आवाम को खुश कर रहा है, दूसरी तरफ इंटरकॉन्टिनेंटल बैलिस्टिक मिसाइल के तजर्बे कर रहा है, تو کیا اس کو بین الاقوامی ادارے جو ہیں یا ممالک جو ہیں وہ اس کو نہیں پوچھ رہے کہ یورپی ممالک کے تمہیں اس طرح کے میزائل ٹیسٹ کیوں کر رہے ہو اور علاقے میں خطے میں جو امن کی صورتحال ہے اس کو ختم کر رہے ہو؟
اچھا.
تو وہ جو بین الاقوامی ادارے ہیں وہ کدھر ہیں اس وقت؟
اچھا. اور چترال سے ہمیں کال کیا ہے محمد شفا نے.
ٹھیک ہے. السلام علیکم.
وعلیکم السلام.
السلام علیکم محترمہ.
جی جی کہیے.
محترمہ اصل مسئلہ یہ ہے جتنے بلاسٹک میزائل ہوں جو بھی ہوں, دنیا میں ہندوؤں کا واحد ملک ہے, مسلمان ملک جو ہے 56 ہیں. اگر جنگ چھڑ جائے تو 4-5 ایٹم بم اس پہ گرائیں گے, ہندوؤں کا حکومت ختم ہوگا. ہمارے تو 55 ملک تو باقی رہیں گے, اس سے کچھ نہیں بنے گا. انڈیا کچھ بھی نہیں کر سکتا.
آپ کے کال کرنے کا شکریہ.
اگر جنگ چھڑ جائے گا تو وہ تو ختم ہوگا. دنیا میں صرف ہندوؤں کا واحد ملک ہے, وہ ختم ہوگا. ہمارا کیا ہے, ہمارا 55 ملک تو زندہ رہیں گے.
کوہاٹ سے ہمیں کال کیا ہے ملک نائب خان نے.
السلام علیکم.
وعلیکم السلام.
میں عرض کر رہا ہوں بریگیڈیئر صاحب سے کہ اگر انڈیا اس قسم کی تجربے کر رہے ہیں اور پاکستان اور چین, کہ اس کی وجہ سے ان دونوں کی کتنی تعلقات بہتر ہوں گے اور انڈیا کے مقابلے میں اور اتفاق میں ہوں گے اور اس قسم کے اسلحے تیار کریں گے. میں عرض یہ کر رہا ہوں. مہربانی, شکریہ.
مردان سے کال کیا ہے شمیم خان نے.
السلام علیکم میڈم.
وعلیکم السلام.
میڈم میں ایک چھوٹا سا شعر آپ کو عرض کرتا ہوں. وہ کہتے ہیں کہ کافر ہے تو شمشیر پہ کرتا ہے بھروسہ, مومن ہے تو بہتے ہوئے لڑتا ہے سپاہی. ہم جو ہے 20 کروڑ عوام بغیر ہتھیار کے انڈیا کے لیے تیار ہیں, بالکل ہر وقت تیار ہیں.
اچھا, آپ کے کال کرنے کا شکریہ. اور ہمیں کال کیا ہے بھکر سے جاوید اقبال نے.
السلام علیکم میڈم.
وعلیکم السلام.
میڈم, پاکستان اور انڈیا کو اس بات کو سمجھنا چاہیے کہ جب ورلڈ وار ہوئی تھی تو رشیا کے پاس چھوٹے بڑے 22,000 ایٹمی ہتھیار تھے. وہ اپنے ایٹمی ہتھیاروں اور بیلن بریازی میزائلوں کے ساتھ اپنا وجود برقرار نہیں رکھ سکا اور 20 ٹکڑے ہو گیا. تو یہ پاکستان اور ہندوستان نہ تو اتنے طاقتور ہیں معاشی لحاظ نہ کچھ, اس سے اپنا وجود برقرار نہیں رکھ سکے بلکہ اپنی عوام کو غربت دے رہے ہیں. ان کو چاہیے کہ معاشی لحاظ جس طرح چین ترقی کر رہا کرے تاکہ دونوں مل کر سکون سے رہیں, اور اربوں خربوں کا خرچ کرنے سے ان کو کوئی فائدہ نہیں ہوگا.
اچھا, شکریہ. نصر اللہ خان نے کال کیا ہے راجن پور سے.
ہیلو, السلام علیکم.
وعلیکم السلام.
ہاں, میرا ایک سوال ہے, چین اور پاکستان مل کر کیا پر جو سی پیک سے کام کر رہے ہیں, یہ دنیا میں بہت بڑا کام ہے. یہ بھی ہمارا کچھ نہیں بگاڑ سکتا, جتنا بھی مخالفت کرے وہ ناکام ہو جائے گا.
شکریہ. اور ایک اور کالر کو لیتے ہیں کیونکہ اس کے بعد پھر ہم اس سیگمنٹ کو وائنڈ اپ کرتے ہیں اور اپنے مہمانوں کو بھی موقع دینا چاہتے ہیں. مومن ایجنسی سے کال کیا ہے گل زمین خان نے.
السلام علیکم.
وعلیکم السلام.
ہمارے طرف سے تمام ریڈیو ٹیم کو اور تمام سامعین کو دعا سلام. یہ انڈیا جو میزائل بنا رہے ہیں اور اس کے جو رینج بڑھا رہے جی, پاکستان آرمی اور تمام سائنسدانوں کو بھی چاہیے کہ اس کے رینج بڑھائے جائے اور غفلت سے ہوشیار رہنا چاہیے, کیونکہ یہ ہمارا پرانا دشمن ہے اور یہ چین کو ٹارگیٹ نہیں کرتے, چین خود بخود اس کو ٹارگیٹ ہو جائے گا. پاکستان بھی اس کے رینج میں آ رہا ہے, تو بزدلی کا مظاہرہ نہیں ہونا چاہیے اور اقوام متحدہ کو اس پر ایکشن لینا چاہیے. اگر نہیں ہے تو اس کو کرنا چاہیے پاکستان کو بھی.
بہت شکریہ. پشپندر کمار, جانے سے پہلے آپ کو سننا چاہیں گے کہ آپ کیا دیکھ رہے ہیں کہ پس پشت کوئی بات چیت کے لیے پہل ہو رہی ہے پاکستان اور بھارت کی لیڈرشپ کے بیچ میں, کیونکہ آپ خود بھی جانتے ہیں کہ جنگ کوئی حل نہیں ہے.
کہ جو مجھے امکانات لگتے ہیں وہ ہندوستان میں اس وقت 5 صوبوں کے انتخابات ہونے ہیں اور یہ تمام سارے معاملات جو ہیں وہ 18 مارچ تک نبٹ جائیں گے. اس وقت میں سمجھتا ہوں کہ جو تمام اشتعال انگیز تقریریں پاکستان کو جواب دینے, منہ توڑ جواب دینے, پاکستان کا صفایا کرنے, یہ تمام ڈائلوگ جو ہیں اس وقت تک ختم ہو جائیں گے. اور مجھے لگتا ہے کہ جو بارڈر کے اوپر کشیدگی ہے اس کے بعد مجھے ایسا نہیں لگتا کہ بات چیت نہیں ہوگی, لیکن 18 مارچ کے بعد कोई ना कोई रास्ता निकाल करके दाएं बाएं बातचीत ही होगी। उसके अलावा जंग तो कम से कम मैं नहीं देख रहा कि जंग कोई जंग होने वाली है, और भारत की तरफ से भी नहीं होने वाली, क्योंकि भारत में समझता हूं कि अब वो दौर चला गया है कि किसके पास कितने हथियार हैं, किसकी प्लास्टिक मिसाइल की रेंज कितनी है। अब जंग इस पर मुनस्सर है कि आपकी इकोनॉमी कितनी मजबूत है, और भारत के प्रधानमंत्री वजीर आजम इस वक्त भारत की इकोनॉमी के ऊपर ज्यादा जोर दे रहे हैं। बल्कि एक बार उन्होंने अपनी तकरीर में भी ये बात कही थी कि लोग मुझसे कहते हैं कि पाकिस्तान को सबक सिखाओ, पाकिस्तान के साथ जंग करो, तो मैंने उनसे पूछा कि भाई जब जंग होगी तो क्या आप खाना बंद कर देंगे, क्या आप अपने जो दूसरे मामला हैं उसको बंद कर देंगे, मुल्क के अंदर चीजें कैसे जुटेंगी। तो इशारे इशारों में उन्होंने ये भी कह दिया था कि जंग नहीं हो सकती, और जंग करने के लिए ऐसे हालात नहीं है कि हम पाकिस्तान के साथ जंग करें।
जी बिल्कुल, और हमने देखा कि लफाजी हर वक्त होती है लेकिन होता नहीं है कुछ। बहुत शुक्रिया, हमारे साथ थे भारत से सीनियर सहाफ़ी और सियासी तज्ज़ियाकार पुष्पेंद्र कुमार, और पाकिस्तान पर महारत रखने वाले दिफाई तज्ज़ियाकार ब्रिगेडियर सैद नज़ीर। बहुत शुक्रिया आप दोनों हजरात का, और खुदा हाफ़िज़। इसके बाद एक ब्रेक लेते हैं।
वॉइस ऑफ अमेरिका वॉशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज पर।
जी आप वॉइस ऑफ अमेरिका वॉशिंगटन से जहां रंग सुन रहे हैं, और हम एक और मौजू की तरफ आते हैं जो पाकिस्तान से मुतालिक है। जैसे कि आप लोग जानते हैं कि सुप्रीम कोर्ट में इस वक्त पनामा लीक्स पर हियरिंग हो रही है, कल भी होगी, और आज जो वज़ीर आज़म के वकील हैं मखदूम अली ख़ान, उन्होंने जो बातें की हैं उनके बकौल नवाज शरीफ के बच्चों ने ये पैसा बाहर मुल्कों में रखा था, लिहाजा वो ज़िम्मेदार नहीं है। इस पर बहस करने के लिए हमें ज्वाइन करेंगे सुप्रीम कोर्ट के वकील शबीर शर, जबकि पाकिस्तान तहरीक इंसाफ के रहनुमा नईम उल हक भी इस प्रोग्राम में मौजूद होंगे। आइए इस हवाले से आप लोगों को सबसे पहले एक छोटी सी रिपोर्ट सुनाते हैं, पेश कर रहे हैं मोहम्मद इश्तियाक।
पनामा पेपर्स में वजीर आजम नवाज शरीफ के बच्चों के बैरून मुल्क असासों और रकूम की मुबैना तौर पर गैर कानूनी तरीके से पाकिस्तान से बाहर मुंतकली के बारे में दायर दरख्वास्तों की समाअत अदालत उज़्मा में जारी है। जुमेरात को वजीर आजम नवाज शरीफ के वकील मखदूम अली खान ने दलाइल का सिलसिला जारी रखा। इस दौरान जस्टिस आसिफ सईद खोसा की सरबराही में कायम पांच रुकनी बेंच ने अपने रिमार्क्स में कहा कि फरीकैन सच को सामने नहीं ला रहे हैं। वजीर आजम के वकील ने अपने दलाइल में कहा कि उनके मुवक्किल का ना तो पनामा लीक्स में नाम आया है और ना ही बैरून मुल्क उनकी कोई जायदाद है। मखदूम अली खान ने कहा कि वजीर आजम के बच्चे बैरून मुल्क कारोबार करते हैं और उन्हीं के वकील इस बारे में अपनी वजाहत पेश करेंगे। मखदूम अली खान का कहना था कि वजीर आजम अपने बच्चों के कारोबार के जवाबदेह नहीं हैं। उन्होंने पनामा लीक्स के इंकशाफात के बाद वजीर आजम नवाज शरीफ के कौमी असम्बली में बयान के बारे में कहा कि इसमें उनके मुवक्किल ने अपने कारोबार से मुतालिक सरसरी मालूमात दी थी, और मखदूम अली खान के बकौल कारोबार के बारे में तफसीलात ना बताना झूठ के जुमरे में नहीं आता। तहम बेंच के सरबराह जस्टिस आसिफ सईद खोसा का कहना था कि बैरून मुल्क जायदाद की मलकियत तस्लीम किए जाने के बाद अब मनी ट्रेल का बारे सबूत भी वजीर आजम पर है। तहरीक इंसाफ के एक मरकजी रहनुमा फवाद चौधरी ने सुप्रीम कोर्ट के बाहर जराए अबलाग के नुमाइंदों से गुफ्तगू में कहा कि पाकिस्तान के लोग वजीर आजम के असासों के बारे में जानना चाहते हैं।
पाकिस्तान के लोग इस वक्त जवाब चाहते हैं वजीर आजम से कि जो अरबों रुपए की प्रॉपर्टीज उन्होंने बनाई उनका वो हिसाब दे। ये मानना कि ये हिसाब ना उनके वालिद साहब का हिसाब उनके पास है, ना बच्चों का उनके पास है, इससे बात चलेगी नहीं। और पाकिस्तान के लोग जिस एहतसाब का मुतालबा कर रहे हैं वो अब खुल के इस अदालत में सामने आ चुका है। जूं जूं प्रोसीडिंग्स आगे बढ़ेंगी आप देखेंगे कि ये मामला और आगे चलेगा। ये भी वजीर आजम को साबित करना पड़ेगा कि दुबई की मिलें, जद्दा की मिलें किन पैसों से लगी, कैसे लगी, अभी तक वो कह रहे हैं उनके पास रिकॉर्ड अवेलेबल नहीं है।
दूसरी तरफ हुक्मरान जमात से ताल्लुक रखने वाली वजीर ममलिकत बराए इत्तलात मरियम औरंगजेब ने दावा किया कि तहरीक इंसाफ वजीर आजम नवाज शरीफ के खिलाफ महज इल्जाम तराशी कर रही है।
पनामा केस से मियां मोहम्मद नवाज शरीफ का कोई ताल्लुक नहीं है। पनामा के अंदर जिन भी प्रॉपर्टीज का जिक्र आया है उसका कोई ताल्लुक न मनी लॉन्ड्रिंग से है, न टैक्स इवेजन से है, न किसी किस्म कोई एसेट छुपाने से है, न पाकिस्तान की कौम का पैसा लूटने से है। ये वो चार इल्जामात हैं, झूठे इल्जामात हैं, जो इमरान खान साहब ने पहले दिन से जिनके ऊपर सियासत करने की कोशिश की।
गुज़श्ता साल अप्रैल में पानामा पेपर्स में सामने आने वाली फहरिस्त में गैर मुल्की असासों और ऑफशोर कंपनियां रखने वालों के नामों में वज़ीर आज़म के तीन बच्चों के नाम भी थे, जिस पर हिज़्ब मुखालिफ खुसूसन तहरीक इंसाफ वज़ीर आज़म से मुस्ताफ़ी होने का मुतालबा करती आई है। मोहम्मद इश्तियाक, वॉइस ऑफ अमेरिका, इस्लामाबाद।
और हम पीटीआई के तर्जमान नईम उल हक की तरफ जाते हैं। नईम साहब, आप बताइए कि आप लोग किस हद तक मुतमईन हैं कि सुप्रीम कोर्ट में इस वक्त पानामा लीक्स पर कार्रवाई बाकायदा हो रही है, और अगर आप कुछ कहना चाहें, आज भी मख्तूम अली खान ने जिस तरह की बातें की, आप कितने इस इनकी बातों से किस हद तक जो हैं वो ना इतफाक की करते हैं?
देखिए, जहाँ तक हमारा ताल्लुक है, बल्कि सारी दुनिया ये समझती है कि वो तमाम शवाहदात, वो तमाम दस्तावेजात और वो तमाम तजादात जो नवाज शरीफ साहब की तकारीर में सामने आए हैं और उनके बच्चों के इंटरव्यू में सामने आए हैं, उनको बुनियाद बनाते हुए तकरीबन ये नामुमकिन हो जाएगा जज साहिबान के लिए कि वो नवाज शरीफ साहब को नाअहल करार ना दें। हम समझते हैं कि जो कुछ भी सबूत मौजूद थे नवाज शरीफ साहब के झूठ बोलने के हवाले से, उनके जो इसासे बाहर मुंतकिल करने के हवाले से, उनकी जो मुख्तलिफ कहानियां, उनकी मुख्तलिफ दास्तानें जो आपस में टकरा गई हैं, उनकी रोशनी में ये वाजह हो गया और पूरी कौम इस बात पर यकीन रखती है कि नवाज शरीफ साहब ने गलत बयानी से काम लिया। उन्होंने पैनामा की हकीकत 8 महीने तक मुसलसल छुपाई। अगर वो सच्चे होते तो वो शुरू ही में पहले ही दिन 4 सवालों के जवाब देकर अपनी जान छुड़ा देते। उन्होंने मज़ाहमत की, उन्होंने इस मामले को इतना तूल दिया कि उनको अपना यानी उनकी अपनी हुकूमत को इसका सख्त नुकसान पहुंचा और उनकी जो तवज्जो थी वो सारी की सारी इस पर मबजूल हो गई कि पानामा से किस तरीके से इस मुसीबत से निकला जाए। मगर आज भी उनकी जो दो तकारीर सामने आई हैं उनसे जाहिर हो रहा है कि वो बहुत ही दबाव में आ चुके हैं। और अब हमें ये भी पता चला है कि मुस्लिम लीग नून जो है वो मुतबादल वजीर आजम की तलाश कर रही है। कुछ नाम सामने आ रहे हैं, एहसन इकबाल साहब का या जनरल अब्दुल कादिर बलोच का। देखिए, बात यह है कि पानामा जो है ये पाकिस्तान की मजमूई कौमी करप्शन का एक छोटा सा हिस्सा है, मगर पानामा में उनके जो वजीर आजम साहब हैं उनका जुर्म साबित होने के बाद कम अज कम ये होगा कि आइंदा कोई वजीर आजम, कोई साहिब इख्तदार इस किस्म की हरकत नहीं करेगा कि अपने इख्तदार को गलत तरीके से इस्तेमाल करके अपनी दौलत में इजाफा करे। तो मैं समझता हूँ इस हवाले से पानामा का केस जो है पाकिस्तान में एक तारीखी अहमियत रखता है जो कभी कम नहीं होगी। फैसला हम कह चुके हैं, फैसला जो भी होगा सुप्रीम कोर्ट का हम उसको तस्लीम करेंगे, मगर एक बात यकीनी है कि कौम इस फैसले पर, इस नतीजे पर पहुंच चुकी है कि नवाज शरीफ साहब ने अपने साफे छुपाए और कौम से गलत बयानी की।
अच्छा, इस वक्त हम सुप्रीम कोर्ट के वकील शबीर शर की तरफ जाते हैं। शबीर शर, आप बताइए सुप्रीम कोर्ट का फैसला कब मुतवक्के है इस पानामा लीक्स के केस पर, और आप क्या देख रहे हैं कि कार्रवाई जो है वो किस सिम्त जा रही है?
मसला ये है कि अभी तक जो गवाहान है या डॉक्यूमेंट्री प्रूफ है, एविडेंस जो है वो अभी तक नहीं लाया गया। अभी तक इल्जाम और जवाब इल्जाम चल रहे हैं, और अदर साइड ये कह रही है कि हमारे बच्चे जो है वो इंडिपेंडेंट हैं, डिपेंडेंट नहीं है। तो उसके लिए अदर साइड जो है वो किस तरह का सबूत लाती है, किस तरह का एविडेंस लाती है जिससे वो साबित करें कि नवाज शरीफ के बच्चे जो हैं वो इंडिपेंडेंट नहीं है, डिपेंडेंट है। तो उसके बाद ही जाहिर है कि सही तरह से सुप्रीम कोर्ट भी पहुंच सकेगी फैसला करने पर। और उस जाहिर है कि मैं ये पहले भी अर्ज करता रहा हूँ कि सुप्रीम कोर्ट ट्रायल कोर्ट नहीं है, उसको ट्रायल कोर्ट वाली हैसियत नहीं है, नहीं समझी जाए। तो वो तो सिर्फ ये पहुंच करके हो सकता है कि जो ट्रायल कोर्ट है हमारे मुल्क में दो फोरम है, FIM इंटीग्रेशन कोर्ट है और दूसरा नेट कोर्ट है, उनकी तरफ इस केस को रेफर करे या कोई कमीशन बना डाले। अभी तक तो सिर्फ आर्ग्यूमेंट्स की हद तक चलते, किसी को कन्विक्शन किसी को सजा देने के लिए जरूरी है कि एविडेंस जो है वो रिकॉर्ड पर लाया जाए।
अच्छा।
एविडेंस रिकॉर्ड पर लाए बगैर किसी को भी कन्विक्शन नहीं हो सकती है, सिर्फ पिटीशन को फाइल करके या डॉक्यूमेंट फाइल करके उसको नहीं। एविडेंस मीन्स ये फर्द आएंगे जिनके पास ये मालूमात है और ये अपने सबूत लाएंगे और उसको फर्द को विटनेस बॉक्स में खड़ा करेंगे और वो फर्द जो है विटनेस बॉक्स में खड़े होकर के उनके खिलाफ स्टेटमेंट देगा और डॉक्यूमेंट्री प्रूफ वगैरह पेश करेगा। उस बुनियाद पर कोर्ट जो है उनको कन्विक्ट कर सकती है। सिर्फ चंद डॉक्यूमेंट्स और पिटीशन के मेमो को बुनियाद बना करके सुप्रीम कोर्ट या कोई भी अदालत किसी भी फर्द को सजा नहीं दे सकती।
जी हाँ, आपने सुना कि PTI के तर्जुमान नईमुल हक काफी पुर उम्मीद थे कि कोई फैसला आएगा उनके हक में, बल्कि उनका यह कहना है कि PML नून कोई मुतबादल वजीर आजम भी तलाश कर रहे हैं। आप हमारे साथ रहें आप लोग, हम कुछ कॉल्स लेते हैं बहुत मुख्तसर क्योंकि हमारे पास बहुत कम वक्त है। कलीमुल्ला नियाजी कुछ कहना चाहते हैं मियांवाली से।
मैं ये कहना चाहता हूँ कि पाकिस्तान की आवाम को नवाज शरीफ के बाद इमरान खान और जमात इस्लामी से ही तवक्कुआत थी, लेकिन PTI आवाम के इश्यूज पर बात करने की बजाय सिर्फ एक शख्स को जो है वो हेट कर रही है। अगर नवाज शरीफ वजीर आजम नहीं रहते तो इसे पाकिस्तान की आवाम को क्या मिलेगा, जो उसमें सैकड़ों की तादाद में करप्ट पदामा लीक्स में शामिल हैं, उन सबका एहतसाब की बात क्यों नहीं की जाती। तो इससे आवाम को कोई सरोकार नहीं है कि नवाज शरीफ आ जाए कोई और आ जाए। आवाम चाहती है कि उन्हें इंसाफ मिले, उन्हें रोजगार मिले। इस वक्त पूरी करप्शन हमारी मशीनरी जितनी भी है, अफसर जितने भी हैं, ब्यूरोक्रेसी आवाम का इस्तेमाल कर रही है, लेकिन हमारे सियासी जो है वो आपस में लड़ रहे हैं जिसकी वजह से आवाम का कोई पुरसान हाल नहीं
है। बहुत शुक्रिया। मरी से हमें कॉल किया है बाबर ने। वालेकुम सलाम।
हेलो
जी, जी कहिए बाबर।
हेलो
जी, आपकी आवाज आ रही है मरी से।
नफीस साहब है ना, आपको सलाम, और मैं बहुत खुश हूँ, शुक्रगुजार हूँ आपका कि जब भी आप प्रोग्राम में होती हैं तो बड़े दिलचस्प मौजू मिलने को दिल करता है। तो आप नईम उल हक साहब से मेरा सवाल है कि जिस आदमी का तमन्नामा लीक में नाम और जिक्र ही नहीं है तो उसके खिलाफ आप केस लड़ रहे हैं, कुछ समझ नहीं आती है।
जी हम यकीनन इस मौजू को आइंदा भी लेंगे, लेकिन क्योंकि इस वक्त वक्त कम है और कॉलर्स बहुत हैं। लियाकतपुर से कॉल किया है हाफिज सिराज अहमद ने।
अस्सलाम वालेकुम।
वालेकुम सलाम।
जी मैडम, बात ये है, ये पनामा इश्यू जो चल रहा है ना
जी,
तो मुझे तो यूं लगता है कि ये इसका कुछ भी नहीं बनेगा, लेकिन बात यह है कि वकील तो बिल्कुल जवाब नहीं दे रहे हैं। तो मतलब ये वजीर आजम के बारे में जो कहते हैं, मुझे तो यूं लगता है कि वजीर आजम जैसा डरे हुए हैं।
बिल्कुल सहमे हुए हैं, बिल्कुल सही कह रहे हैं। कश्मीर से हमें कॉल किया है अब्दुल वहाब ने।
हेलो
जी, जी कहिए, बहुत मुख्तसर।
हेलो
जी, जी कहिए।
जी अब्दुल वहाब पेशेंट से बोल रहा हूँ ना, अल्लाह के वास्ते मैं ये बात कर रहा हूँ कि ये नवाज शरीफ के छोड़ने दे दो। उसका अगर इतना समझता था ना कि जितना नवाज शरीफ ने अरबों रुपये छुपाया चुराई किया ना, इससे तो इमरान खान ज्यादा नुकसान पाकिस्तान को पहुँचाया हुआ है।
अच्छा चलिए, हमने बिल्कुल आखिरी बात सुन ली। और हमारे साथ थे पाकिस्तान तहरीक इंसाफ के तर्जुमान नईमुल हक और उनके साथ थे सुप्रीम कोर्ट के वकील शब्बीर शर। बहुत शुक्रिया और खुदा हाफिज। इस प्रोग्राम के इंजीनियर थे चेंग, प्रोड्यूसर असफर इमाम। वॉइस ऑफ अमेरिका वॉशिंगटन से मैं हूं नफीसा हूद भाई। सुनने का शुक्रिया और खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।